अपने सारे दिल से, जैसे बाइबल मुकद्दस कहती है, अपने सारे बोझ में उसके पास आने की जरूरत है, क्योंकि वो हमारे बोझ को उठाने की कुदरत और ताकत रखता है, क्योंकि उसका जुआ जो हमें अपने ऊपर लेने की जरूरत है वो बहुत ही नरम और मुलायम है। उसका जुआ बहुत उस आसान है। उसकी मर्जी को जानने के लिए उसके रूहुल कुद्दस की कुदरत जो हर एक ईमानदार के लिए मौजूद है, उसकी मदद को मांगने की जरूरत है। चंद लम्हों के लिए खामोशी में झुक जाएंगे। अगर किसी तरह की सोच, फिक्र, ख्याल, गुनाह, गलती इर्द गिर्द भटका रही है हमारी सोचों को, तो खुदावंद को उसकी कुदरत को अपने ऊपर मांग लेंगे। कादर मुतलक खुदा, तेरा शुक्र, तेरे नाम की तारीफ हो इस वक्त के लिए जो तूने मुहैया किया हम सबको अपने कलाम एकदस की खुदाम खुदा सच्चाई को समझने की हिकमत और दनाई दे। हर तरह की कमी कमजोरी को दूर कर, यीशु मसीह के नाम में आमीन। मेरे साथ निकालें खुदावंद के कलामे पाक में से इफ़सियों 2 बाप उसकी 10वीं आयत से 12वीं आयत तक हम पढ़ेंगे। इफ़सियों 2 बाप उसकी 10वीं आयत से 12वीं आयत तक। खुदावंद के कलाम में यूं लिखा है, जो बहन भाई पढ़ सकते हैं पढ़े, जो नहीं पढ़ सकते वो गौर से सुने और याद करने की कोशिश करें, क्योंकि हम उसकी कारागरी हैं और मसीह यीशु में उन नेक अमाल के वास्ते मखलूक हुए जिनको खुदा ने पहले से हमारे करने के लिए तैयार किया था। बस याद करो कि तुम जो जिस्म के रौ से गैर कौम वाले हो, और वो लोग जो जिस्म में हाथ से किए हुए खतना के सबब से मख्तून कहलाते हैं तुमको नामख्तून कहते हैं। अगले जमाना में मसीह से जुदा और इसराइल की संतलत से खारज और वादा के अहदों से नावाकिफ और ना उम्मीद और दुनिया में खुदा से जुदा थे। खुदावंद उसके जिंदगी बख्श कलाम के लिए, उसकी मुकद्दस इस सच्चाई के लिए जो उसने हमें मुहैया की है, उसका शुक्र हो। जैसा कि हम खुदावंद के कलाम में से सीख रहे हैं मसीही ईमानदार की जिंदगी की हालत और दर्जा और मुकाम खुदावंद यीशु मसीह में, हमने पहले 3 बातें सीखी हैं 10वीं आयत में से। हम उसकी कारागरी यानी कि हमारा बनाने वाला खुदावंद खुदा है। दूसरी के हम मसीह यीशु में यानी के वो एतफाक, वो यूनिटी यानी के खुदावंद यीशु मसीह में उस मेरास के हकदार, उस रूहानी मेरास के हकदार जो आसमानी मकामों पर हर ईमान लाने वाले के लिए उसने मुहैया की है, यानी के उस मेरास में ले पालक बेटे होने का दर्जा मिला, और हमारी वो तमाम बरकात आसमानी मकामों पर उसके हाँ महफूज है, जैसे वो आसमान पर अपने उस काम को, अपने बाप की मर्जी को पूरा करके मुर्दों में से जी उठकर सलीब का दुख सहकर बनी नू इंसान के गुनाहों का कफारा देकर कादरे मुतलक की दाहिनी तरफ बैठा है। इसी तरह अब जो कलीसिया जो इस जमीन पर, उनको एक काम दिया गया है कि वो जो बरकात जो निहमते आसमानी मकामों पर उनके लिए बख्शी गई हैं जमीन पर, खुदा बाप के उस मकसद उस मर्जी को पूरा करें। और ये इसलिए हुआ कि खुदा ने हमें बनाया, पैदा किया मसीह यीशु में। जब हम ईमान लाते हैं तो हम मसीह यीशु में यानी कि उस मेराज के हकदार बनते हैं। और जब हकदार बनते हैं तो आप जानते हैं हम जो देहात के करीब रहते हैं, हम देहात यानी के गांव से वाकिफ हैं। हमारे पास जो बहुत से लोग हम देखते हैं कि मंडी में हम बहुत से लोगों को देखते हैं काम करते हैं, वहां वो फसल लेकर आते हैं, लेकिन जो फसल लेकर आते हैं उनके पास जमीन का टुकड़ा होता है जहां दो टुकड़े तीन टुकड़े जितनी भी जमीन है, जब वो उस पर काम करते हैं तो अगर उनका बाप खुशी से अपने बेटों को वो मेराज के तौर पर दे तो बेटे अगर तो वो अकलमंद और वफादार बेटे हैं तो वो उस जमीन पर काम करके और ज्यादा फल पैदा करते हैं और इसे हम मेराज कहते हैं। और इस जमाने में जो मौजूदा जमाना है लोग मेराज के तौर पर अपने बाप से क्या लेते हैं, मकान, कोई भी ऐसी चीज जो रवायत के तौर पर दी जाती है। लेकिन जैसे ही हम यीशु मसीह पर ईमान लाते हैं और जिन्होंने ईमान ले आता है उन सब पर एक बड़ी बरकत जारी होती है, वो है उसकी मेराज। और उस मेराज की जिम्मेदारी क्या है, उन नेक अमाल के वास्ते जिनको खुदा ने पहले से करने के लिए तैयार किया, जिसके लिए बनी इंसान को खुदा ने मखलूक किया यानी के बनाया अपनी शक्लो सूरत पर। और खुदावन खुदा ने कहा कि आओ हम इंसान को अपनी सूरत पर पैदा करें। खुदा ने इससे पहले कि हम इस जमीन पर पैदा हो, हर एक के लिए, आप सब में से हर एक के लिए मंसूबा है इस जमीन पर, और वो मंसूबा है कि हम उन कामों को, उन नेक अमाल को जिनके लिए मखलूक हुए हैं खुदावन यीशु मसीह में, खुदा बाप को जलाल देने के लिए करें। आज सिर्फ चाहता हूं कि इस दसवीं आयत को आप मेरे साथ पढ़ें और इससे याद करने की कोशिश करें और फिर इस पर सोचें। आज इस दसवीं आयत को अपने साथ अपने घरों में लेकर जाएं। मेरे साथ पढ़ें इफिसियों 2:10 उसकी दसवीं आयत, क्योंकि हम उसकी कारागरी हैं और मसीह यीशु में उन नेक अमाल के वास्ते मखलूक हुए जिनको खुदा ने पहले से हमारे करने के लिए तैयार किया था। खुदा ने हर एक को जिम्मेदारी दी है रूहानी, और ये जिम्मेदारी खुदा ने लाद नहीं दी, ये जिम्मेदारी हर एक ईमानदार के लिए तैयार है और ये जरूरत है कि ईमानदार उसे अपनी मर्जी से उस जिम्मेदारी को अपनी मर्जी से उठाए, उस जिम्मेदारी को अपनी मर्जी से कबूल करे। और ये जिम्मेदारी है मसीह में उन नेक अमाल यानी के मसीह के लिए जिंदगी बसर करना। जब हम मसीह में हैं तो अगर हम मसीह से अलैदा हैं तो हम किस तरह इस जिंदगी को गुजार सकते हैं या समझ सकते हैं कि कौन से नेक अमाल है जिनके लिए हम पैदा हुए हैं। पिछले दिनों में मैंने आपको बताया था कि जिस्म के काम अपने इंसान के बनाए हुए उसूल या कोई और मजहबी काम या रियाकारी के काम या तरीकी के कामों के लिए नहीं, बल्कि रूह से मामूर होकर रूह में जिंदगी गुजारने के काम, जिसमें हमने चंद एक बातें देखी थी कि ईमानदारों को मदद की जरूरत है ताकि यीशु मसीह का बदन तरक्की करे, और उसमें हमें अपना जोर, अपनी कुव्वत, ताकत और अपना दर्जा देखने की जरूरत नहीं कि हम कितने पढ़े लिखे हैं। खुदा दिलों पर नजर करता है, खुदा तालीम पर, खुदा आपकी काबिलियत पर नहीं कि आप कितने काबिल हैं, खुदा इस पर नजर करता है कि कौन इस जमीन पर रजा कराना तौर पर मेरी मर्जी के लिए हाजिर है। سیمول کی زندگی سے ہم دیکھتے ہیں اس نے کہا کہ میں حاضر ہوں. خدا باپ بھی چاہتا ہے کہ جو کام اس نے پہلے سے ہر ایک ایماندار کے لیے اس نے ہر ایک ایماندار کے لیے تیار کیا ہے, وہ چاہتا ہے کہ اپنی مرضی سے رضا کرانہ طور پر اس کام کو پورا کرے. اس آیات پر ہم بہت زیادہ سیکھ سکتے ہیں, اور پچھلی ہم نے آٹھویں آیت کو دیکھا تھا, نجات پر بخشی جانے والی نعمتیں. بھائی ذوالفقار کے پاس کتاب ہے جو پاسٹر میکلوفن نے لکھی ہے, اس میں 40 قسم کی نعمتیں جو ایمانداروں کے کھاتہ میں جمع ہوتی ہے, یعنی کہ زمین پر جو بینک کا کھاتہ وہاں پر نہیں, آسمان پر جو ہماری شہر پناہ ہے جہاں پر ہر ایک ایماندار کو جانا ضرور ہے اس فانی بدن سے رخصت ہو کر, وہاں پر ہمارے لیے روحانی نعمتیں بخششیں مہیا ہے. لیکن اس زمین پر ہمیں 40 قسم کی روحانی نعمتیں بخشی جاتی ہیں, اور وہ کتاب اگر آپ میں سے کوئی پڑھ سکتا ہے تو وہ بھائی کے پاس ہے. اگر کوئی سیکھنا چاہتا ہے تو امید ہے کہ بھائی اس کی سٹڈی کر کے آپ کو ان میں سے کسی کچھ پوائنٹس کے بارے میں سکھائیں گے. لیکن آج میں صرف یہ چاہتا ہوں سادہ سی بات کہ آپ اس دسویں آیت کو یاد کر کے اپنے ساتھ لے کر جائیں کہ ہماری زندگی کا جو مقصد باپ کی طرف سے یہ ہے کہ ہم ان نیک اعمال کے واسطے مخلوق ہوئے ہیں جن کو خدا نے پہلے سے تیار کیا ہے. اور ہم کس طرح جان سکتے ہیں کہ کون سے نیک اعمال؟ صرف اور صرف بائبل مقدس پڑھنے سے, سننے سے, اور یوحنا 14 باب کے مطابق, یوحنا 14 باب کے مطابق, یوحنا 15 باب کے مطابق, خداوند یسوع مسیح کے ساتھ رفاقت رکھنے سے. جس طرح درخت کی رفاقت پھل کے ساتھ رہتی ہے جب تک وہ پک نہ جائے, اسی طرح ہمیں بھی جب تک اس زمین سے رخصت نہیں ہو جاتے, اپنے اصل مقام پر نہیں چلے جاتے, ہمیں اپنے نجات دہندہ سے رفاقت رکھنے کی ضرورت ہے. ہمیں اس کی تابعداری میں زندگی گزارنے کی ضرورت ہے. اور اس کے لیے ایک حوالہ دیکھیں, اس پر ہم سیکھیں گے آج. میرے ساتھ نکالیں متی کی انجیل اس کا 6 باب, اور امید ہے کہ آپ ہر روز دعائے ربانی پڑھتے ہیں. بہت سے لوگ 7 بار پڑھتے ہیں, یہ ان کا معاملہ ہے خدا کے درمیان. لیکن جو صحیح اس کا جز ہے وہ یہ ہے, یسوع مسیح نے اپنے شاگردوں کو باپ سے رفاقت رکھنے کے بارے میں سکھایا. آج چند ایک باتیں آپ تک پہنچانا چاہتا ہوں. میرے ساتھ دیکھیں نامی آیت میں سے, متی 6 باب اس کی نامی آیت. یہاں پر ہم دیکھتے ہیں کہ پس تم اس طرح دعا کیا کرو کہ اے ہمارے باپ تو جو آسمان پر ہے, تیرا نام پاک مانا جائے. آپ سب کو آتی ہے, ٹھیک ہے جی. دسویں آیت میں کیا لکھا ہے, تیری بادشاہی آئے, تیری مرضی جیسی آسمان پر پوری ہوتی ہے زمین پر بھی ہو. اس آیت پر غور کرنے کی ضرورت ہے, تیری بادشاہی آئے, تیری مرضی جیسی آسمان پر پوری ہوتی ہے زمین پر بھی ہو. آسمان پر اس کی مرضی کو پورا کرنے کے لیے ہم نے ابتدا ہی سے دیکھا کہ بیٹے نے رضاکرانہ طور پر بنی انسان کے گناہوں کو دور کرنے کے لیے, کفارہ دینے کے لیے اس کی مرضی کو پورا کیا. بہت سے فرشتگان نے, جب فرشتوں کے درمیان جنگ ہوئی تو لوسیفر کے جو فرشتوں جنہوں نے فریب میں آ کر جھوٹ کی پیروی کی اور سچ کے خلاف کھڑے ہوئے, لیکن جو سچ کے خلاف نہیں کھڑے ہوئے وہ زمین پر گھرا دیے گئے. جو سچ کے خلاف تھے وہ زمین پر گھرا دیے گئے, لیکن جو سچ کے لیے کھڑے ہوئے انہوں نے باپ کی مرضی کو پورا کیا. آسمان پر اسی کی مرضی پوری ہوتی ہے, اگر اس کی مرضی نہ پوری ہو تو अगर उसकी मर्जी पूरी नहीं होती तो आज हम देख सकते हैं कि बाइबल मुकद्दस हमें बड़े साफ तौर पर बताती है कि जिन्होंने उसकी मर्जी पूरी नहीं की वो आसमान पर से गिरा दिए गए, यानी कि लूसीफर और उसके बाकी सारे पैरोकार फरिश्ते जिन्होंने झूठ और तरीकी की और फरेब की जिंदगी को चुना। लेकिन इस जमीन पर किन में वो चाहता है कि उसकी मर्जी पूरी हो? हर एक ईमानदार में, आप में से हर एक की जिंदगी में वो चाहता है कि उसकी मर्जी पूरी हो। आसमान पर जिस तरह उसकी मर्जी पूरी होती है, वो चाहता है कि आपकी जिंदगी में भी उसकी मर्जी पूरी हो। और इसे हम देखते हैं बाइबल मुकद्दस में, आसमानी जिंदगी गुजारना, आसमान के अक्स को इस जमीन पर जाहिर करना, कि आसमानी चीजों की तलाश में रहते हुए आसमानी मखलूक की तरह जिंदगी गुजारना, फतामंद जिंदगी, खुशी से भरी हुई जिंदगी। बेशक मसीही जिंदगी दुखों का शुरू है, लेकिन वो जिंदा उम्मीद जिसके लिए इस जमीन पर हम जिंदगी बसर करते हैं, बहुत से दुख भी उठाते हैं, किसके लिए? मसीह के लिए। लेकिन कुलसियों 3 जब उसकी पहली आयत को देखते हैं, दूसरी आयत में ये लिखा है, पहली दूसरी आयत में, कि उसने हमें इसीलिए जलाया, यानी कि इसीलिए मसीह में नए तौर पर मखलूक किया, नई मखलूक, आसमानी मखलूक बनाया, ताकि आसमानी जिंदगी को जाहिर करें। आज अपनी जिंदगी में देखें, क्या आप आसमानी जिंदगी जाहिर कर रहे हैं या फिर जमीनी जिंदगी? अगर बाइबल मुकद्दस जैसे हम कहती है, हमें कहती है कि हम आसमानी शहर के रहायशी हैं, तो फिर हमें जमीन पर उस आसमानी जिंदगी को जाहिर करने की जरूरत है। और ये किस तरह होगा? यीशु मसीह से रफाकत रखने से, बाप से रफाकत रखने से। और 6 में ये नहीं कि दुआ रुबानी पढ़कर खत्म की और दुआ शुरू की दुआ रुबानी से। ये बहुत ही उम्दा नमूना यीशु मसीह ने अपने शागिर्दों को दिया है। इसे इस हद तक मत देखें कि इसे रोज पढ़ लिया और बस हमारी जिम्मेदारी खत्म। नहीं, इसमें वो जुज है। अगर हम इस पर सीखना शुरू करें तो हम महीनों इस दुआरबानी 9 आय से 13 आय तक हम सीख सकते हैं, महीनों। लेकिन सादा सी जो बात है कि जिस तरह उसकी मर्जी आसमान पर पूरी होती है, जमीन पर भी हर ईमानदार में वो चाहता है कि उसकी मर्जी पूरी हो। खुदा ने हम सबको, हर एक इंसान को, ख्वाह छोटा है ख्वाह बच्चा है, उसे आजाद मर्जी पैदा किया है, ताकि हर कोई अच्छा हिस्सा चुने। आज अपने लिए सोचें कि आपने कौन सा हिस्सा चुना है। मुबारक हो आप जो उसका कलाम सुनते हो, लेकिन अफसोस उन पर जो उसके कलाम को रद्द करते हैं। मुबारक हैं वो जो उसका कलाम सुनते और हर रोज भूखों की तरह उसके कलाम की भूख रखते हैं। ये बहुत गहरा टॉपिक है, उम्मीद करता हूं कि आप इसे समझ रहे होंगे। और मेरी पूरी कोशिश है कि इस सादा सी बात को समझें कि हम जमीन पर आसमानी जिंदगी जाहिर करें, जमीन पर आसमानी शहरी होते हुए जमीन पर चलें, ताकि उसके नाम को जलाल मिले। इसीलिए हम जमीन पर छोड़े गए हैं, इसीलिए इस जमीन पर हैं, ताकि उसके नाम को जलाल मिले। और इसीलिए हमें उसने नई मखलूक बनाया है। इस पर हम बहुत ज्यादा सीख सकते हैं। मत कहें कि हमारे मोहल्ले का माहौल खराब है, हमारी गलियों में नशा और दूसरी चीजों की فراوانی کثرت سے ہے اور میرے بیٹے اور میری بیٹیاں اور بچے اور نوجوان یہ بات کر رہے ہیں، برے کاموں میں پڑ رہے ہیں، تو یہ ان کی غلطی ہے، اپنے آپ کو مت کوسیں۔ ہر ایک اپنے کام کا بدلہ پائے گا۔ بائبل مقدس اس کے بارے میں کہتی ہے۔ بہت سے لوگ کہتے ہیں کہ جی میرا ابو چور تھا اس لیے میں بھی چور ہوں، او میرا ابو یہ کام کرتا تھا، میرا گھرانہ یہ کام کرتا تھا، اسی لیے اس کی صحبت مجھ پر آئی ہے۔ مت ایسی باتوں میں پڑے۔ ہر ایک جیسا کوئی بیجے گا ویسا ہی وہ کاٹے گا۔ ہمیں اپنی زندگی میں فیصلہ کرنے کی ضرورت ہے کہ ہم اس زمین پر آسمانی زندگی کو ظاہر کریں، آسمانی زندگی کو ظاہر کریں۔ راستباز لوط کے بارے میں آپ نے سنا ہوگا، صدوم اور گمورہ کا حال آپ نے سنا ہوگا۔ وہاں پر جب خدا نے نظر کی تو اس کے شہر کے حالات ہم دیکھ سکتے ہیں کہ بدی سے پر ہے، لیکن راستباز لوط ہر روز اپنے دل کو شکنجے میں کھینچتا رہا اور خداوند اپنے خدا کی مرضی کے مطابق زندگی گزارتا رہا تاکہ خداوند کی نظر میں اقبال مند ٹھہرے، خداوند کی نظر میں وہ فتح مند ایماندار ٹھہرے۔ اور کس طرح ہوا یہ؟ یسوع مسیح سے رفاقت رکھنے سے۔ کس طرح ہوا یہ؟ خدا کے کلام سے رفاقت رکھنے سے۔ کس طرح یہ مکمل ہوا؟ خدا سے، اس کے احکام سے محبت رکھنے سے۔ احکام صرف 10 احکام ہی نہیں بلکہ بہت سی باتیں ہیں جو ہم سیکھ سکتے ہیں، لیکن وقت کی نوعیت کے مطابق بہت کچھ سیکھنے کے لیے ہے، اسی لیے زمین پر چھوڑے گئے ہیں۔ اس حوالہ کو آپ دیکھ سکتے ہیں، دوسرا پترت اس کا 2 باب اس کی 6 آیت سے۔ صدوم اور مورا اور وہ بے دینوں کے بیچ رہا، ان کی باتوں کو سنتا رہا، ان کے ناپاک چال چلن کو دیکھتا رہا، لیکن ان کے بے شرا کاموں کو دیکھ دیکھ کر، سن سن کر، اس نے ان میں سے کوئی کام نہیں چنا بلکہ راس بازانہ زندگی بسر کی۔ اور خدا نے جو اپنے بندوں کو ہر طرح کی بدی سے، ہر طرح کی مصیبت سے نکالتا ہے، خدا نے اسے چھڑایا۔ مت کہیں کہ ہمارے محلے میں یہ بری چیزیں اشیاء بھیک رہی ہیں، ہمارے بچے خراب ہو رہے ہیں۔ ان کو تعلیم دیں، جیسا آپ بیجو گے ویسا ہی کاٹو گے۔ ان کی سپورٹ میں مت کھڑے ہوں، ضرورت ہے ان کو سچ بتانے کی، ضرورت ہے ہر ایک کو فیصلہ کرنے کی کہ وہ اس زمین پر کس کے لیے زندگی بسر کر رہا ہے۔ اپنے لیے جی رہا ہے، نامی مسیحی زندگی بسر کر رہا ہے، یا دنیا کو دکھاوے کی زندگی بسر کر رہا ہے، ریاکارانہ زندگی بسر کر رہا ہے، یا آسمانی شہری ہوتے ہوئے زمین پر یسوع مسیح کی منادی اور یسوع مسیح کی اس سچائی کو اپنی زندگی میں سے ظاہر کر رہا ہے۔ جب الیکشن آتا ہے تو بہت سی پارٹیوں کے لوگ ایک دوسرے کی نمائندگی کرتے نظر آتے ہیں۔ نئے شہری ہونے کا مطلب بھی یہی ہے، اب جو یسوع مسیح میں ہیں وہ نئے مخلوق ہیں، تو ہمیں یسوع مسیح کی زمین پر نمائندگی کرنے کی ضرورت ہے، اس آسمانی مقاموں کے شہری ہوتے ہوئے، آسمانی مقاموں میں جو آپ کی سکونت کا ہے اس کے بارے میں بتانے کی ضرورت ہے، کیونکہ اس نے کہا کہ دیکھ میں جلد آنے والا ہوں۔ جیسی دیر معلوم ہوتی ہے ویسی نہیں ہے، وہ جلد آنے والا ہے اور ہر ایک کے کام کے موافق اجر دے گا۔ میرے ساتھ اس آیت کو پھر دیکھیں، افسیوں 2 باب اس کی 10 آیت کو میرے پیچھے پڑھنے کی کوشش کریں، جو بھائی بہن نہیں پڑھ سکتے اسے یاد کرنے کی کوشش کریں۔ کیونکہ ہم اس کی کاراگری ہیں اور مسیح یسوع میں ان نیک اعمال کے واسطے مخلوق ہوئے جن کو خدا نے پہلے سے ہمارے کرنے کے لیے تیار کیا تھا. جس طرح اس کی مرضی آسمان پر پوری ہوتی ہے زمین پر بھی ہو, اور زمین پر اس کی مرضی کو پورا کرنے کے لیے اس نے اپنے بیٹے کو بھیجا, آج وہ یہی رضا کرانا دعوت ہر ایک کے لیے دیتا ہے کہ کون رضا کرانا طور پر میرے پیچھے آنا چاہتا ہے. اور افسیوں کی کتاب کا مفہوم بھی ہم یہی سیکھ رہے ہیں, سٹ یعنی کہ یسوع مسیح میں ہماری نعمتیں برکتیں جو آسمان پر ہے. اس سے پہلے کہ ہم چلنا شروع کریں, رضا کرانا طور پر اپنی صلیب اٹھا کر چلنا شروع کریں, ہمیں سیکھنے کی ضرورت ہے کہ ہم دراصل ہیں کون, ہمارا مقام کیا ہے. آئے ہم خداوند کے حضور چکیں اور اس بات, اس دو آیات کو اپنی زندگی میں لے کے جائیں کہ ہم نئے مخلوق ہیں اور خدا نے ہمیں نیک اعمال کے لیے پیدا کیا ہے. اور وہ کس طرح شروع ہوتا ہے؟ جس طرح اس کی مرضی آسمان پر پوری ہوتی ہے زمین پر بھی ہو. جب بھی دعا ربانی پڑھیں اس بات کو یاد رکھیں کہ وہ پڑھنے کی حد تک نہیں بلکہ اس میں بہت گہرا سچ ہے جس پر سوچنے کی اور اسے اپنی زندگی میں کرنے کی ضرورت ہے. ہاللویہ. قادر مطلق خدا, تیرے پاک روح کی رہنمائی میں میں نے کوشش کی ہے کہ تیرا کلام بڑے سادہ انداز میں تیرے لوگوں تک پہنچے, اور خدا پاک روح تو ہمیں سمجھنے کی حکمت اور دنائی دے سکتا ہے, کیونکہ اگر یہ نہیں سمجھتے تو اس کا مطلب ہے کہ ان کا تعلق تجھ سے ٹوٹا ہوا ہے. اور اگر میں نے کوئی سمجھانے میں غلطی کی ہے تو اس کا مطلب ہے کہ میں نے اپنی قوت اور طاقت سے یہ کام کیا ہے, لیکن میں اپنی سوچ خیال دل اور سارے لوگوں کو تیری حضوری میں دیتا ہوں. ہم سب کو سنبھال اور اس سادہ سی سچائی کو کہ زمین پر آسمانی زندگی گزاریں, تاکہ سارا جلال تیرے بیٹے یسوع مسیح کے نام کو ملے, اور ہماری زندگی, ہمارے بولنے اٹھنے بیٹھنے چال چلن سے یسوع مسیح نام عزت اور جلال پائے. یسوع مسیح کے نام میں یہ دعا مانگتا ہوں, آمین.